الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله الصلاة والسلام عليك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وصحابك يا نور الله مدنی چینل کے ناظرین پروگرام احکام تجارت کے ساتھ حاضر ہیں. جیسا کہ آپ جانتے ہیں مفتی علی اصغر عطاری مدنی مدہ ذلہ العالی ہمارے ساتھ تشریف فرما ہوتے ہیں اور یہ پروگرام جو ہے بالخصوص فوکس کرتا ہے تجارتی مسائل کو. آخر تک سلسلہ دیکھتے رہیے, اللہ نے چاہا تو بہت کچھ علم دین اور دنیا کی بھی بہت ساری معلومات امید ہے آپ کو سیکھنے کو ملے گی. زندگی کیسے گزارنی ہے ایسی چلتے چلتے گفتگو کے دوران بہت ساری ایسی باتیں مفتی صاحب کی طرف سے آتی ہیں کہ جن کو اگر ہم فالو کریں دین اسلام کی تعلیمات کے تحت ہوتی ہیں تو اس سے زندگی خوبصورت ہو جاتی ہے, آسان ہو جاتی ہے. مشکلات تو ہیں لیکن اسی میں جینا ہے. آگے بڑھتے ہیں, درود پاک کی فضیلت شامل کریں گے اور پھر مفتی صاحب کی بارگاہ میں سوال کے ساتھ حاضری دیں گے. نبی کریم صلی اللہ علیہ وسلم کا فرمان ذی شان ہے, بے شک بروز قیامت اس کی دہشتوں اور دشوار گزار گھاٹیوں سے جلد نجات پانے والا وہ شخص ہوگا کہ جس نے دنیا میں مجھ پر کثرت کے ساتھ درود پاک پڑھا ہوگا. صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ تعالی علیہ وسلم. جی سوال دیجیے.
مفتی صاحب کی بارگاہ میں یہ سوال ہے کہ آج کل ایک اسکیم آئی ہے کہ جو بلڈرز ہوتے ہیں جو بڑی بڑی سوسائٹیز بنا رہے ہوتے ہیں وہ جگہ خرید لیتے ہیں, پھر ان کو کنسٹرکشن کرنے کے لیے انویسٹرز چاہیے ہوتے ہیں. تو ابھی کسی دوست کی طرف سے مشورہ آیا تھا کہ منیمم انویسٹمنٹ جو ہے وہ 15 لاکھ روپے آپ جمع کرائیں اس بلڈر کے پاس اور ایک سال تک وہ اماؤنٹ آپ کا فکس ہو جائے گا. ہر مہینے وہ آپ کو 17,000 سے 19,000 تک پروفٹ دیتا رہے گا اور ایک سال بعد آپ کی مرضی, اگر چاہیں تو وڈرا کرا لیں چاہے تو کنٹینیو کر لیں. اس کاروبار میں پیسہ لگانا کیسا ہے؟
دیکھیے جو اسکیم آپ بتا رہے ہیں, اگلے سال مجھے بتائیے گا کتنا نفع ملا اور کتنا نہیں ملا, وہ ریمائنڈر لگا لیں اگلے سال کا. تو آپ بھی یہاں ہیں اور میں بھی یہاں ہوں. مطلب بڑا بول نہیں بولنا چاہیے, میں بڑا بول نہیں بول رہا, اپنے تجربات شیئر کر رہا ہوں. وہ بلڈر جو ہے اس نے کون سی سوسائٹی خریدی, کتنا پیسہ لگایا, آپ سے جو پیسے لے گا اس سوسائٹی میں آپ کا شیئر کتنا بنا, اس کی قیمت میں کیا اضافہ ہوا, کتنا جو نا وہ گروتھ سامنے آیا, یہ سارے چیزیں وہ بندہ آپ کو نہیں بتاتا, نہ بتائے گا. وہ بہت سارے لوگوں سے پیسہ پکڑے گا اور ایک دن غائب ہو جائے گا. اس طرح کے بہت سارے فراڈ ہوتے رہے ہیں. اگر وہ جینوئن بندہ ہے اور انویسٹر سے پیسہ لینا چاہتا ہے تو جائز اور حلال ماڈل ہم بنا کے دیں گے اس کو. اللہ نے چاہا تو بنوائے آگے ماڈل, ہم بتائیں گے کہ کس طریقے سے آپ جو ہے وہ لوگوں سے انویسٹمنٹ لے سکتے ہو. یہ بہت زیادہ ہو رہا ہے پنجاب کے ریاض میں, تو کافی زیادہ ہو رہا ہے. کسی نے ہمیں اپروچ کیا کہ جی اس طرح کا کوئی جو نا وہ ہے اسکیم ہے اور یوں کر کے پیسے لینا چاہتا ہے اور وہ چاہتا ہے کہ جی اس کو آپ فتوا دیں. تو ہم نے کہا کہ فتوے میں تو وہ اگر کر کے سوال بنا لے گا,
صرف فتوا دیں ہے جائز ہونے کا فتوا
یہ نا, وہ اگر کر کے سوال بنا لے گا.
ٹھیک ہے,
ٹھیک ہے نا, پوری فیزیبلٹی تو ہمارے سامنے رکھے. فیزیبلٹی کیا ہے اس کی,
ٹھیک,
گرام ریالٹی کیا ہے اس کی,
صحیح.
تو پورا ایک ماڈل سامنے رکھے, ماڈل کو ڈسکس کرے.
ٹھیک,
تو یوں بہت سارے مسائل ہیں اس طرح کے انویسٹمنٹ کے جو معاملات ہوتے ہیں اس کے اندر.
اسے آپ نے فرمایا کہ آپ کو تجربہ ہے, کہنے والے تو کہتے ہیں کہ جی مفتی صاحب نے تو کبھی کاروبار کیا نہیں ہوگا. اچھا مجھے بھی پتا آپ نے یوں تو کوئی کاروبار نہیں کیا, ایسی انویسٹمنٹ نہیں کی, تو پھر آپ کو تجربہ کیسے ہے؟
دیکھیے دنیا تو بہت بڑی ہے, کروڑوں اربوں چیزیں ہیں جو میں نہیں جانتا,
صحیح,
ٹھیک ہے نا. کاروبار کی نئی نئی دنیا ہے, ہم تو لوگوں کے ساتھ بیٹھتے ہیں تو سیکھ رہے ہوتے ہیں, اصطلاح سیکھ رہے ہوتے ہیں, مختلف جو ہے نا ماڈل سیکھ رہے ہوتے ہیں, مختلف ایکٹیویٹیز سیکھ رہے ہوتے ہیں. یہ اللہ کا شکر ہے کہ اللہ رب العزت نے سے مواقع عطا کیے ہیں کہ بیک وقت کئی طبقات کے ساتھ جڑے ہوئے ہیں.
ٹھیک,
بہت سارے جو طبقات کے ساتھ جڑنا ہے وہ بہت کچھ سکھاتا ہے.
صحیح,
ایک عام آدمی جو ہے وہ ایک دائرے میں رہتا ہے, اس انداز میں چیزوں کو نہیں دیکھ سکتا.
صحیح.
تو یوں چونکہ خود مسائل بتانا جو ہے, لوگوں سے ملنا, مسائل بتانا, جو لوگ لے کر آتے ہیں وہ دنیا بھر کی چیزیں لے کر آتے ہیں.
ٹھیک ہے, بہت سارے راز وہ بتا رہے ہوتے ہیں.
ٹھیک ہے نا, وہ بتا رہے ہوتے ہیں. تو یوں ایک اپنا تجربہ اس امانہ میں نے بیان کیا ہے. تجربہ صرف یہ نہیں ہوتا کہ آپ اس کی پریکٹسنگ سے گزرے ہوں, ایک تجربہ مشاہدے پر مبنی ہوتا ہے.
ٹھیک,
کہ آپ کا مشاہدہ ہے.
ٹھیک
ٹھیک ہے نا. اب ملک کے حالات اپ ڈاؤن ہوتے ہیں, سارے لوگ تو سیاست میں نہیں ہیں نا.
صحیح.
لیکن خلق خدا کے زمان پر کیا چیزیں ہوتی ہیں وہ آپ دیکھ لیں.
صحیح. چلیں اگلا سوال شامل کرتے ہیں. کچھ میرے ذہن میں بھی ہے مدنی چینل کے ناظرین, امید ہے کہ جو میرے ذہن میں جب وہ سوال کروں گا آپ میں سے ایک بہت بڑی تعداد کو ایسا لگے گا کہ یہ سوال کرنا چاہیے تھا. لیکن ابھی میں بڑھ رہا ہوں اگلی کال کی طرف اور اگلی کال شامل سلسلہ کرتے ہیں. جی جناب.
مفتی صاحب کی بارگاہ میں ایک سوال عرض ہے کہ کچھ لوگ ویڈیوز شوٹ کرتے ہیں, فوٹیجز ریکارڈ کر کے پھر اس کو ویب سائٹ پہ یا کسی مارکیٹ پلیس پہ سیل آؤٹ کرتے ہیں, تو ایسا کرنا ان کا کیسا ہے؟ اور دوسرا یہ ہے کہ کیا مسجد کا فوٹیج شوٹ کر کے ہم سیل کر سکتے ہیں یا کہاں کہاں کا فوٹیج سیل کر سکتے ہیں؟
جی مفتی,
دیکھیے پہلی بات تو یہ ہے کہ ڈیجیٹل فوٹو ہو تب بات آگے بڑھے گی, کیونکہ پرنٹ میں اگر ایسا فوٹو ہے جو جاندار کا ہے,
ٹھیک,
تو پرنٹ نکالنا تو جائز نہیں ہے. مسجد تو خیر جاندار نہیں ہے, تو اگر اس کا ٹکڑا بنایا ہوا کسی نے تو وہ بھی ایک مال ہے. اور ڈیجیٹل جو چیزیں ہیں بہت ساری چیزیں پروڈکٹس کی حیثیت رکھتی ہیں. ویڈیو بھی ایک ہمارے عرف میں ایک مال تصور کیا جاتا ہے, اور اس ظاہر بات ہے اس میں سرمایہ خرچ ہوتا ہے, محنت خرچ ہوتی ہے, اور عرف نے اس کو جگہ دی ہے, قابل معاوضہ ہونے کی جگہ دی ہے. اصل چیز ہے کنٹینٹ. کنٹینٹ اس کا کیا ہے؟ اس کا کنٹینٹ کسی واہیات پر مشتمل نہ ہو, غیر شرعی بات پر مشتمل نہ ہو, مقاصد شریعت کے خلاف کسی بات پر مشتمل نہ ہو. بعض اوقات ایک چیز بظاہر تو ٹھیک ہوتی ہے, شریعت کی تعلیمات سے نہیں ٹکرا رہی ہوتی, لیکن مقاصد شریعت کے خلاف ہوتی ہے, کیونکہ آگے جا کر جو نتیجہ نکلتا ہے وہ نتیجہ بہت زیادہ خراب ہوتا ہے. تو اس طرح جو ہے وہ بہت ساری چیزوں کو دیکھ کر علماء سے رہنمائی لیتے رہیں کہ بھئی یہ کنٹینٹ ہے, یہ طریقہ ہے, یوں کر کے میں یوں بیچوں گا. تو بنیادی طور پر تو میں نے راستہ دکھایا ہے کہ یہ خرابیاں نہیں ہیں, تو اس کے بیچنے کی گنجائش تو ہوگی.
ٹھیک مصور, اس میں ذرا یہ بھی ارشاد فرما دے, اسی سے ریلیٹ ہے کہ ایک تو ہیں سو کالڈ اسکالرز, ان کی بات میں نہیں کر رہا ہوں, عوام میں سے بعض افراد وہ ہیں کہ جو اس قسم کی ویڈیوز یا پوسٹیں بناتے ہیں, اور ان کے شاید ذہن میں کہیں نہ کہیں یہ ہوتا ہو کہ ہم اسلامی کانٹینٹ دیں اور شاید اس پہ آخرت میں ہمیں ثواب بھی ملے. اب وہ کسی کتاب سے, کسی تفسیر سے, کسی حدیث کی شرح سے وہ چیزیں اٹھا رہے ہوتے ہیں, لیکن باقاعدہ پیچھے بیک گراؤنڈ نہیں ہوتا ان کا, کوئی ایسا علمی بیک گراؤنڈ نہیں ہوتا. تو بعض اوقات وہ بات اپنی جگہ تو درست ہوتی ہے لیکن سیاق و سباق سے ہٹ کر ہوتی ہے, اس کا پس منظر پیش منظر جو ہوتا ہے وہ وہاں پہ بیان نہیں ہو رہا ہوتا, یا ان کو پتہ ہی نہیں ہوتا وہ بھی بیان کر دیتے ہیں. ایسوں کو آپ کیا فرمائیں؟
دیکھیے بات یہ ہے کہ ہر فن کے ماہرین جو ہیں
جی
اس فن کو آگے لے کے چلتے ہیں.
ٹھیک ہے,
اگر آپ شریعت بیان کر رہے ہیں تو علماء کا کام ہے.
صحیح.
اگر آپ انجینئرنگ بیان کر رہے ہیں تو انجینئر کا کام ہے.
ٹھیک ہے.
اگر آپ میڈیکل بیان کر رہے ہیں تو ڈاکٹروں کا کام ہے.
ٹھیک
ہے. تو جو جس فن کا ماہر نہیں ہے اسے اس چیز میں ہاتھ نہیں ڈالنا چاہیے.
ٹھیک
ہے. اور بحیثیت مسلمان ہر شخص دین کی بات تو کرے گا
جی,
لیکن دین کی بات کرنا کس انداز پر ہے؟
جی
ہمارے دعوت اسلامی کے مبلغین پر سختی سے پابندی ہے کہ آپ بغیر دیکھے بیان نہیں کریں گے.
جی ہے صحیح.
دیکھ کر بیان کریں گے.
صحیح.
امیر علیہ سنت بیان کرتے ہیں, پیر سامنے رکھتے ہیں
جی,
اتنی بڑی شخصیت ہے
جی.
تو اصل چیز یہ ہے کہ ٹھیک ہے ڈیلیور تو کرنا ہے
جی,
اس انداز پر کرنا ہے. میں نہیں کہہ رہا کہ بغیر دیکھا آپ بیان نہ کریں.
صحیح.
آپ پہلے اس کنٹینٹ کی تصدیق کریں.
صحیح.
بعض لوگ ایسے ہوتے ہیں ایک دفعہ پڑھ لیا, دو دفعہ پڑھ لیا, انہیں مستحضر ہو جاتا ہے.
صحیح.
اسے ڈیلیور کر سکتے ہیں.
صحیح.
تو ٹھیک ہے پڑھا ہوا اچھی طرح پختہ یاد ہے تو ڈیلیور کر دیں.
صحیح.
بعض اوقات بندہ ایسا حاشیہ لگا دیتا ہے
جی
اس سے بہت بڑی غلطی ہو جاتی ہے. انٹرپریٹیشن جو ہے وہ آپ کو نہیں کرنی
جی,
اگر کرنی ہے تو علماء سے پہلے سمجھیں
جی,
اس کا پورا پلاٹ سمجھیں چیز کیا ہے, اور اس میں سالہ سال چاہیے. یہ نہیں ایک دفعہ سنا آپ نے. بعض اوقات کیا ہوتا ہے कि हम एक सेल को कहते हैं कि यार हम आपने हमारे साथ बैठ के बहुत सारी बातें कर ली है, मुझे लग रहा है कि आप गेट से बाहर निकलोगे ना सारा मिक्स हो जाएगा, जो बात आपने पहली दफा सुनी होती है नई नई सुनी होती है तो उसमें खलत मलत हो जाता है।
ठीक है,
तो वो कहते हैं ना महारत
जी
या मश्क के बाद बंदा तैयार होता है
जी, प्रैक्टिस
इसीलिए है कि शुरू शुरू में जो है ना वो चीजें खलत मलत हो जाती हैं
जी।
तो यूं एक आदमी थोड़े से दिन के बाद पढ़े और फोन आ जाए स्पीकर पकड़ ले तो उसे फैसला करना चाहिए मेरी फील्ड नहीं है।
ठीक,
जिसकी फील्ड है उसको साजे।
ठीक, और अगर इस फील्ड में आना तो फिर सीख लें बाकायदा।
बाकायदा, बेकायदा नहीं,
बाकायदा। ठीक, अगले सवाल की तरफ बढ़ते हैं। मौजू से रिलेटेड एक बात मेरे जहन में गर्दिश कर रही है, मैं अर्ज करता चलू। मुफ्ती साहब प्रोग्राम करते हैं अहकामे कुरान, उसकी बात है या अहकामे तिजारत ही का सेगमेंट था, वो अहद पे था या अमानत पर था, और कुछ मुफ्ती साहब ने मुझसे काम कराया था तो मैंने उससे निकाला था अहद पर या अमानत पे था, आयात कुरानी निकाली थी। तो मुफ्ती साहब ने मुझसे कहा पहले ये देखो इस अहद से या अमानत से मुराद क्या है, ये निकाल कर लाओ। तो वो निकाल कर लाए तो फिर वो जो हम तैयारी कर रहे थे वो उसके मुताबिक नहीं थी, आपने वो निकलवा दी थी, हालांकि अहद या अमानत का लफ्ज उसमें मौजूद था। तो अब ये अगर तजरीबेकार अफराद है ना किसी के पास तो फिर तो कर ले जैसे मुफ्ती साहब ने फरमाया। आगे बढ़ते और कॉल की तरफ बढ़ते जी।
आपके प्रोग्राम्स में ये मसला सुना है कि कब्जे से पहले और खरीदने से पहले माल आगे नहीं बेचा जा सकता, तो इस पर सवाल ये है कि अगर किसी बंदे ने जिंदगी भर काम ही ये किया दूसरा कोई काम ही नहीं किया, उसकी तौबा तलाफी के हवाले से क्या काम है, और जो इसने माल कमाया है इस तरीके से इसमें से कुछ इसके पास है और कुछ ये खर्च कर चुका है खा पी चुका है, तो इस माल का क्या हुक्म है, ये क्या हलाल है?
कब्जे से पहले जो खरीद फरोख्त की जाती है वो बेफासिद कहलाती है, बेफासिद की जो आमदनी है वो हलाल नहीं होती। अब उस पैसे से जाहिर बात है सारे डील्स ऐसी तो नहीं होती होंगी, मिक्स्ड डील होती होंगी, कुछ माल जो है ना वो सरदस्त बेच दिया, कब्जा करके बेचा, कुछ बगैर कब्जे के बेचा। तो मैं समझता हूँ कि एक बुनियादी हुक्म तो मैंने बयान कर दिया कि जो आपने सुना वो ठीक है और आमदनी भी हलाल नहीं होगी, लेकिन आज कोई शख्स जहां खड़ा है आज इस पॉइंट पर उसे क्या क्या करना चाहिए, ये एक बहुत डिटेल तलब और डिबेट तलब जो ना वो चीज है, ये आपको आके डिस्कस करना होगी दारुल इफ्ता अहले सुन्नत की किसी भी शाख में आए और फिर चीजों को एक एक करके पूछे तो अल्लाह ने चाहा तो मुकम्मल तशफी भी होगी आपको और चीजों को समझने का भी मौका मिलेगा जी। करिएगा मत ये गया तो यूं हो जाएगा वो हो जाएगा, खैर होगी अल्लाह ने चाहा।
मैं एक सवाल करना चाहूंगा यहाँ पर आपसे कि बात तो इन्होंने सही समझी और बयान भी किया कि ऐसा ही है, बहुत सारे मसाइल ऐसे होते हैं कि जब सुनते हैं तो समझ में आ रहा होता है सीधी सीधी बात होती है यूं है, और उसे अगर मैं यूं कह लूं कि मुस्बत अंदाज में क्योंकि प्रैक्टिकली अपने ऊपर देखें तो वो नजर आ रहा होता है कि जी मेरे से ये गलती हुई है, अच्छा उस गलती की तलाफी भी करनी है तो क्या जो तलाफी यहीं पे बयान हुई है सिर्फ वही काफी हो जाएगी या बाज मामलात में अक्सर मामलात में मिल के बात कर लेनी चाहिए कि सिनेरियो चेंज हो जाता है या कुछ तब्दीलियां या कुछ पूछगछ से मामला या मुंतबिक सही ना किया हो?
सिनेरियो चेंज होने के तो बड़े मैंने जो ना चीजें देखी है, एक बंदा जो ना वो आता है मुद्दा लेके पता ही चलता है कि नहीं आप तो क्लियर है बिल्कुल ठीक है,
यानी वो बेचारा इस उसमें आया कि शायद मैं गलती पर हूँ ठीक है
ऐसा ही है।
ठीक
है, बात सुनते कब्जे की भी ऐसी होती है कि कब्जा हो जाता है
ठीक है,
लेकिन लोगों को पता नहीं होता किस तरह भी कब्जा हो जाता
है, किस तरह भी कब्जा हो जाता
है। जैसे एक मिसाल मैं दूं कि एक शख्स के पास माल है किसी गोदाम में उसने रखवाया हुआ है
जी,
उसका किराया वो देता है, अब उसने बेचा बकर को
जी
इस अंदाज पर बेचा के पर्ची चेंज करवा दी, बकर ने ये माल आके कोई फिजिकल नहीं उठाया है
सही है,
अब किराया बकर देगा
सही है,
अगर नुकसान होता है तो नुकसान बकर का है
सही है,
ये भी कब्जा है
ठीक,
यहाँ रिस्क ट्रांसफर हो गया है
सही,
अगरचे के बकर ने आकर देखा भी नहीं है
सही,
ये भी कब्जे की एक सूरत है
और जिसे हमारे बजाहिर आवाम शायद इसे कब्जा ना समझे, तो बहरहाल बहुत सारे मसाइल में मिल लेना फायदेमंद होता है। अगली कॉल की तरफ बढ़ते हैं जी।
मुफ्ती साहब से सवाल करना था, एक दुकान हमने किराए से दी हुई है तो उस दुकानदार से मैंने 1,00,000 रुपया उधार मांगा है, तो क्या ये गुनाह तो नहीं होगा?
देखिए किराए पर दी हुई है और उधार मांगा है, और उधार की वजह से मार्केट में जो किराया चल रहा है वो किराया आप कम नहीं करेंगे तो कोई गुनाह नहीं है। बाद ताल्लुक वाले लोगों से लेन देन चल रहा होता है, लेकिन उस उधार की वजह से या कर्ज की वजह से जो है उसे फायदा नहीं पहुंचाना, ये असल उसूल है।
ठीक,
इस उसूल पर जो है आपको अमल करना है। तो ये ना हो कि जनाब वो कहे कि ठीक है मैं पैसा तो दे देता हूँ, मेरा किराया कितना कम करोगे, नहीं। कर्जा लेने पे कोई उसे बेनिफिट नहीं देना, कोई नफा नहीं देना। जी, कर्जा लिया जा सकता है बगैर बेनिफिट के लिए।
अगली कॉल की तरफ बढ़ते हैं। जी,
सवाल ये है कि मैं वेल्डिंग का काम करता हूँ दरवाजे का, तो जहाँ से माल हम लेके आते हैं वो हमसे पैसे निकाल के लेते हैं, लेकिन वो कभी कभार वो मिस करके हल्का माल भेज देते हैं। अब हमारी मजबूरी होती है कि क्या हम वो माल ना कर देंगे तो हम गुनहगार होंगे या वो भेजने वाला गुनहगार होगा?
देखिए, माल ऐसा लग रहा है कि आप अपने लिए नहीं लेते, जिसके यहाँ काम करते हैं उसके लिए लेते हैं, किसके लिए लेते हैं? तो अगर बिलफर्ज आप अपने लिए ले रहे होते तो क्या करते? थोड़ा सा ये सोचें आप कि भाई माल आपका ही है, आपने उसके पैसे देने हैं, और आप दुकान पे बैठे हुए हैं, अपनी दुकान है आपकी, और वो जो सिक्के हैं वो जैसे स्टार्ट होते हैं खराब हो जाते हैं, ठुस हो जाते हैं। तो उस दुकानदार के पास आप जाते हैं, क्लेम करते हैं, उसे कहते हैं कि भाई कैसा माल भेज दिया है। तो अगर आप किसी और के लिए लेकर आ रहे हैं तो ये सब चीजें आप वहां भी करेंगे। ठीक है, अगर आप इसके एक्सपेंस आते हैं दोबारा जाने के, तो जिसके लिए आप लेकर आ रहे थे उससे कहेंगे भाई मुझे दोबारा जाना पड़ेगा, मेरी वजह से वैसा नहीं हुआ, दुकानदार का कसूर है। तो यूं अपने माल की तरह जो है ना, दयानत का यही तकाजा, दयानत अमानतदारी इसी को कहते हैं कि अगर ये आपका माल होता तो आप क्या करते, वही मुजाहरा आप यहाँ पर करें।
मुझसे एक सवाल मेरे पास भी है, सवाल की एक कंडीशन है और तकरीबन पूरा मुआशरा, पूरी दुनिया ही लेकिन बिलखसूस हमारा पाकिस्तानी मुआशरा जो है वो उसका आजकल ज्यादा शिकार है। शेख तरीकत अमीर अहले सुन्नत ने भी उस पर अपने नेक ख्वाहिशात और जज्बात का इजहार फरमाया, वो ये है कि महंगाई का तूफान आया है, और हर दौर में हम यही सुनते आएंगे जी अब बहुत महंगाई है, अब बहुत महंगाई है, लेकिन इस वक्त भी एक ये आवाज उठी है और बहुत शिद्दत के साथ उठी है। और इसमें प्रॉब्लम ये आ रही है कि लोगों की सोर्स ऑफ इनकम मुख्तलिफ है, कोई बिजनेस से वाबस्ता है, कोई इस सेल्स पर्सन है यानी एम्प्लॉयमेंट में है, लेकिन इसमें जो निचला तबका है वो तो पिसा ही पिसा है, जो गुर्बत की लकीर से नीचे या बहुत ही उनके लिए नीडी पीपल्स हैं वो तो हैं ही, लेकिन इसके साथ साथ एक सफेद पोश तबका या मिडिल क्लास फैमिलीज जो थी वो भी बहुत ज्यादा डिस्टर्ब हुई है। यानी इस वक्त आप यूं समझ लीजिए, एक वक्त था कि 40-50 हजार रुपए मंथली अगर कोई कमाता था तो उसकी स्मार्ट सैलरी तस्वूर की जाती थी, स्मार्ट इनकम तस्वूर की जाती थी। मैं नीचे से ऊपर की तरफ जा रहा हूँ, अब जो 50 लाख रुपए या 5 करोड़ रुपए महीना कमा रहा है उसकी बात इस वक्त मैं नहीं कर रहा हूँ, वो तो कम है। तो लेकिन ये जो तबका जी इक्का दुक्का होंगे, तो अब ये जो तबका था ना ये यूं था कि इसके अपने अखराजात सेफ जोन में रहते हुए पूरे हो जाते थे, लेकिन अब तो ये तबका भी जो है ना वो गिरफ्त में आ गया है और इसको अपने अखराजात ही पूरे करना मेंटेन करना प्रॉब्लम हो रहा है। अब यहाँ पे मेरा थोड़ा सवाल यूं है कि दो ही सोर्सेज हैं, एक है इनकम और एक है एक्सपेंसेस। इनकम बढ़ नहीं रही है, एक्सपेंसेस जो है वो इंक्रीज होते ही चले जा रहे हैं। अब इसमें एक आम आदमी जो है वो क्या करे? अब यहाँ पे अगर मतलब उसे हम कहेंगे भाई अपनी खर्चे कंट्रोल करो तो कहता अल्लाह के बंदो पहले मेरे खर्चे तो देखो हैं क्या, मैं कहाँ से कंट्रोल करूँ, कौन से मैं जो ना एक्स्ट्रा एक्सपेंसेस कर रहा हूँ। इसको आप सूरत हाल को सारी मैं समझता हूँ, क्योंकि हमारा जो प्रोग्राम देखने वाले अफराद हैं, एक तो वो हैं जो इल्मे दीन और दीगर तवक्कुआत से इसको देख रहे होते हैं, एक वो तबका भी है कि उन्होंने कहा कि मैं खुद जो है वो लेक्चरार हूँ लेकिन मैं आपका ये अहकाम तजारत देखता हूँ कि इससे सीखने को बहुत मिलता है, आगे चीजें बढ़ानी होती है, यानी वो तबका है जो आगे एड्रेस करना चाहता है। आप इनके लिए क्या इशारा फरमाएं?
देखिए, इसी मौजू पर तहरीर लिखी थी
जी,
और बहुत सारे आइम्मा खुतबा के मैसेज आए, यहाँ तक के हिंद से भी मैसेज आए कि हमने इस मौजू को उन्वान बनाकर जुम्मे का खुतबा दिया है। हमें देखना होगा कि एक आदमी की दो जहतें होती हैं
जी।
एक जहत ये होती है कि आपको बहुत सारे लोगों को फेस करना है,
ठीक है,
आपको रिश्तेदारी भी चलानी है, आपको भाई बहन रस्म और रवाज शादी ब्याह मौत मैयत एक मुआशरा जो है उसके तकाजे पूरे करने हैं। इस महंगाई में एक सफेद पोश आदमी जो है ना
जी,
वो अपने घर में तो लुकी सुकी भी खा लेगा।
सही।
लेकिन दुनिया को जो फेस करना है ये बड़ा मुश्किल होता जा रहा है। शादी आएगी तो उसे एक शर्मिंदगी, एक स्ट्रेस उसके लिए, और जिस अंदाज पर जो है वो आजकल बच्चियों के रिश्ते टूटते हैं, क्या लेकर आई, कम लेकर आई, ज्यादा लेकर आई, जहेज पर लड़ाइयां होती हैं, मौत मैयत को आप देख लें। यानी कराची में तो एक बिल्कुल लाजिम रवाज बन चुका है कि यहाँ फौतगी हुई है यहाँ दे गएगी जनाब। भाई जब उलमा कह रहे हैं कि दावत का मौका नहीं है, मत लेकर आओ देखें इस मौके पर, अगर कोई खैरात करनी है तो गुरबा में जाकर खैरात करो, ये जो अगरियां आए हुए हैं इन्हें खिलाने का ये मौका ही नहीं है। बाद औकात क्या होता है, कोई और ले आता है। तो फिर यह है कि रस्म व रवाज, मुंह देना है रिश्तेदारों को भी, बहन बेटियों को भी मुंह देना है। जो गरीब आदमी है इस वक्त, हर आदमी अपने स्टेटस के मुताबिक चीजों को देख रहा होता है। अमीर के लिए तो मेहरोज भाई कोई महंगाई नहीं है,
ठीक,
उसकी लाखों करोड़ों की आमदनी है,
सही,
और उसका बहुत कम खर्च है,
ठीक है,
ठीक है, उसका तो कारोबार ही बढ़ गया होगा,
ठीक,
किसी ने कपड़ा स्टॉक किया हुआ था उसके पैसे बढ़ गए, चावल स्टॉक था उसके पैसे बढ़ गए, पता नहीं क्या क्या स्टॉक थी और चीजें,
ठीक,
इतने तेजी से रेट बढ़े,
सही,
वो तो सोच रहे होंगे कि हमारे तो चौके छक्के लग गए।
जी,
एक नौकरी पेशा जो आदमी है सबसे ज्यादा डिस्टर्ब हुआ है, उसको डिस्टर्ब किया है पेट्रोल ने।
जी,
आप अंदाजा लगाइए कि 200 रुपए का अगर पेट्रोल लग जाएगा रोजाना तो 6000 रुपया तो उसका यहाँ चला गया,
ठीक,
ऐसा नहीं है कि 200 रुपए का पेट्रोल ही लगेगा उसके लिए,
ठीक, गाड़ी की मेंटेनेंस से दीगर चीजें,
सो चीजें हैं उसके लिए। फिर चावल महंगा हो गया, दाल महंगी हो गई, घी महंगा हो गया, दीगर चीजें महंगी हो गई है, तो हर तरफ से वो घिरा हुआ है। तीन चीजें ऐसी हैं कि जो पीछा नहीं छोड़ रही, ग्रोसरी, सब्जी, देखें 1.5-2 साल पहले क्या रेट थे और आज क्या रेट है, घी तेल को देख लें आप,
ठीक है,
अगर कोई आदमी किराए पर रहता है
जी,
तो घर का किराया
जी,
तनख्वाह का एक बहुत बड़ा हिस्सा वहां चला जाएगा
जी।
तीसरी चीज है ट्रांसपोर्टेशन
जी,
दफ्तर तो जाना ही जाना है
जी।
तो तीन जो चीजें हैं ये एक आम आदमी के लिए मेजर अखराजात हैं। फिर अगर बीमारी हो जाए तो और ज्यादा
एजुकेशनल एक्सपेंस, अब आप वो अलग,
1.5-2 साल के अंदर दवाइयों की कीमतें कई गुना बढ़ चुकी हैं
जी।
जो दवा 150 रुपए की आती थी आज वो 400 रुपए की आ रही है। तो यूं एक आम आदमी जो है उसके खर्चात बढ़ते चले जा रहे हैं। अब इस सारे तनाजुर के अंदर एक बहुत बड़ी खुशखबरी भी है।
इसमें खुशखबरी?
बिल्कुल खुशखबरी।
लोगों के मुंह मतलब चेहरे उदास हैं।
मैं अर्ज कर रहा हूँ, ठीक है ना, देखें कुछ लोग, कुछ एरियाज ऐसे हैं जहां ले जाएं कोई देख बांटने, हो सकता है आपके जो जिस्म पे कपड़े हैं ना वो भी नोच लिए जाएं।
सही।
एक तबका ऐसा होता है जो हाथ नहीं फैलाता, हाथ ठूंसता है मुंह में आपके, ठीक है ना। एक तबका वो होता है जो सफेद पोश होता है, जो अपनी महसूसात, अपनी गरीबी, अपना फकर, अपनी मजबूरी, अपना दामन जो है नहीं उठाता किसी को पेट नजर आए।
ठीक।
कुरान पाक में एक आयत मुबारका में अल्लाह रब्बुल इज्जत ने सहाबा इकराम अली मर्दवान की शान बयान की है,
सुभान अल्लाह,
कि ये फकर में है, गरीबी में है, लेकिन लोग इन्हें अगनिया समझते हैं।
अल्लाह अकबर।
लोग समझते हैं बड़े अमीर हैं तो, बड़े खुशहाल हैं तो, बहुत आराम से रह रहे हैं तो,
फुलफिल है,
ठीक है ना। अल्फाज भी वहां इसी तरह के हैं कि फकर में है लेकिन लोग इन्हें अगनिया समझते हैं। तो कितनी बड़ी खुशनसीबी है उन लोगों की कि जो मुरव्वत का मुजाहरा करते हैं, खुददारी का मुजाहरा करते हैं। कितनी बड़ी खुशनसीबी उन लोगों के लिए कि कुरान ने उन लोगों के औसाफ बयान किए हैं, यानी सहाबा के मुतालिक हैं, तो जो भी अमल करेगा वो जाहिर बात इस मदह में शामिल होगा। कि ये जो औसाफ है ना आपके कि आप किसी के सामने हाथ नहीं फैलाते, आप रोना धोना नहीं डालते, आप जो सब्र का मुजाहरा करते हैं, ये पहली मंजिल है, ये चाबी है खजानों को खोलने के लिए। और जो रोना धोना डाल रहा होता है, जो आहो बकार डाल रहा होता है, या फिर सवाल करना शुरू कर देता है बिला वजह
जी,
मजबूरी में बाजू का सवाल भी करना पड़ता है बंदे,
ठीक,
ऐसी मजबूरियां आ जाती हैं। मैं एक जनरल बात कर रहा हूं, तो आप हम कहते हैं कि जी खुदकुशी बढ़ जाएगी, हम कहते हैं कि जी मायूसी बढ़ जाएगी। जब आप दिल से मुतमईन है ना, तो आप उस दौर को याद कीजिए कि जब हमारे आबाओ अजदाद सब कुछ छोड़ छाड़ के घर जमीने भैंसे गायें
सुपाए
मवेशियां हर चीज छोड़ छाड़ के तन पे जो कपड़े थे उसके सिवा कुछ भी लेकर नहीं आए थे, पाकिस्तान में आए हिजरत करके, देखा ना जो खाने को मिला खा लिया, सब्र था बेसब्री नहीं थी,
ठीक,
रोना धोना नहीं था, जो खाने को मिला खा लिया, जो रहने को मिला रह लिए, जैसे हालात थे फेस कर लिया। ये जो इत्मीनान है ना, ये सबसे बड़ी दौलत होती है। अगर आपके दिल में इत्मीनान ना हो, बेचैनी हो, ना आपको नमाज में मजा आएगा, ना अल्लाह के जिक्र में मजा आएगा, ना आप मुस्बत सोच सकेंगे, हालात जो मर्जी हो बेचैन नहीं होना, आपने आपने जो है वो विल पावर जो है अपनी वो नहीं छोड़नी। अगर आप खुददारी का मुजाहरा करते हैं, अगर आप सब्र का मुजाहरा करते हैं, सारी चीजें आसान हो जाएंगी।
तो आपको क्या पता
रास्ते खुलते हैं।
ये जो आप फरमा रहे हैं, मतलब एक में अवामी बात करने
जी, जी।
कि आप तो फरमा रहे हैं कि जी सब्र का दामन थाम के रखो, तहमुल से रहो, खुददारी का मुजाहरा करो। जब बीतती है ना, जिस पर बीतती है तो वो जानता है, सिखाने वाले को सुनाने वाले को क्या पता इस तरीके की बात।
जाहिर बात है दुनिया जो है ना एक भट्टी है, एक ऐसी भट्टी है, एक ऐसी फैक्ट्री है कि जिसमें मुख्तलिफ प्रोडक्ट्स बन रही है, हर एक के लिए अलग अलग मशीन लगी हुई है, ठीक है ना। कोई इस मशीन में जा रहा है तो कोई इस मशीन में जा रहा है,
सही है।
कहीं खुशी है तो कहीं गमी है, कहीं परेशानी है तो कहीं मुसीबत है, ठीक है ना। दुनिया में तो सब चीजें हो ही रही हैं, लेकिन जब होने वाली चीजें हो रही हैं
जी,
तो सबसे पहला कदम तो ये है ना कि आपकी विल पावर मजबूत हो, आप हल सोचें। अब मैं हल्के तब यार
गिव अप ना करें, संभल रहे हैं।
अब हल क्या है कि देखें अखराजात कम करने होंगे, ठीक है ना। इस वक्त तेल जो है 500-600 को क्रॉस कर चुका है, ठीक है। मैं ये कहता हूं कि डॉक्टरों ने लाख समझाया कि आप तेल कम इस्तेमाल करें
जी,
तो क्या ये मौका नहीं है कम इस्तेमाल करने का, ठीक है। आप जाके पूछें उन लोगों से कि जो माइग्रेट करके आए थे, उन्होंने किस तरह से रोटियां खाई हैं, सूखी रोटियां खाई उन्होंने, किस तरीके से उन्होंने जो है वो अपने पेट को काटा है। आप हिस्ट्री पढ़े उन लोगों की कि जो गरीब घर में जिन्होंने आंख खोली, किस तरीके से उनके पाँव में जूतियां नहीं होती थी, किस तरह वो आगे बढ़े हैं, उतार चढ़ाव आते रहते हैं।
उसे आप तो लाइफ स्टाइल ही चेंज करने की,
लाइफ स्टाइल चेंज किए बगैर आप कामयाबी नहीं हो सकते।
हम उसे अब यही तो चाहिए,
जाती तौर पर भी लाइफ स्टाइल जो घर के अंदर है वो भी चेंज करना है, और जो इज्तमाही लाइफ स्टाइल है हमारा, रस्म रवाज तौर तरीके, उनको भी चेंज करना है, ठीक है।
आपकी बात से तो मैं
दो बात,
आप होटलिंग ना करें।
दो बात देखिए, मैं ये नहीं कह रहा आपसे होटलिंग ना करें, जिसके पास है वो करता है तो उस पर हम तान कैसे कर सकते हैं, उसको नाजायज काम तो नहीं कर रहा ना। मैं जो अर्ज कर रहा हूं कि आप खुददारी का दामन थामे
जी,
जब आप खुददार बन जाएंगे तो आप किसी को देखेंगे ही नहीं, ना चमकती गाड़ियों पर आपकी निगाह जाएगी, ना महलात पे आपकी निगाह जाएगी, और ना जो है ना लोग क्या खा रहे हैं क्या कमा रहे हैं उस पर निगाह जाएगी। आपने अपने आप को देखना है, माशरे में तबकात तो हर दौर में रहे,
मैं क्या हूँ ये देखूं, मैं
ये देखना है आप,
ठीक है।
तबकात तो हर दौर में रहे,
सही।
आपको चादर के मुताबिक पांव फैलाने, ठीक है ना, आपकी चादर कितनी है आपको ये देखना है, नंबर एक बात ये है। नंबर दो बात यह है कि हमारी कौम का एक इज्तिमाई मिजाज है, वो मिजाज है बातें ज्यादा करना काम कम करना। मैं बहुत सारे लोगों को देखता हूं कि इतनी सी दुकान लेके बैठे हुए हैं, बच्चे भी वहीं जवान हो गए हैं, चार बच्चे भी उसी को संभाल रहे हैं। भाई आप थोड़ा सा बच्चों को जमा भेजें, कोई और काम करें, एक छोटी सी दुकान पे पूरा घर जो ना बैठा हुआ है
जी,
ठीक है।
पहले एक फैमिली थी, अब चार फैमिली
हो जाएंगी, नहीं है तो
जी,
फिर बच्चे आज अगर नहीं खड़े होंगे पाँव पे तो बाद में जब इनके अपने बच्चे हो जाएंगे फिर तो लड़ाइयां होंगी
जी।
तेज रफ्तारी बहुत है माशरे में, बड़ी तेजी से दुनिया का पहिया चल रहा है। मैंने मेमन कम्युनिटी को देखा है, बच्चा 12 साल का हो, क्या हुआ फौरन कारोबार में आता है, 15 साल में तो वो एक्सपर्ट बन जाता है, 20 साल में तो वो लाखों का काम कर रहा होता है, یہ میں نے ایک پہلو بیان کیا ہے کہ سینس، کاروباری سینس جو ہے نا، یہ بہت اہم چیز ہے. تدبیر فلاح میں امام اہل سنت رضی اللہ تعالیٰ عنہ نے ہمیں ایک بچت کا بھی اصول دیا ہے اور کاروبار کے متعلق بھی چیزیں بیان کی ہیں کہ جی نفع کم رکھیں، کاروبار بڑھے گا. کاروبار بڑھانے کی بات کی ہے نا، تو ایک تو یہ چیز ہے. پھر آج کیا ایسی مارکیٹ ہے جس میں قدم رکھا جائے سال بعد دو سال بعد بہتری بہتری ہوگی. اس وقت یہ پوزیشن ہے کہ آئی ٹی ڈیولپر شارٹ ہے مارکیٹ میں، شارٹ ہے، مل ہی نہیں رہا. ہم ایک پروجیکٹ کے لیے ڈھونڈ رہے تھے تو پتا چلا کہ بھائی مل بھی گیا تو چھ مہینے گزارے گا، اس سے زیادہ کی اس کو آفر ہوگی پھر چلا جائے گا یہ. تو آپ اپنے بچوں کو اگر تعلیم دینا چاہتے ہیں، آپ کا پیسے نہیں ہے تو اس کی بھی پلاننگ کریں. کتنے سے ادارے ہیں، اہل سنت کے بھی ایسے ادارے ہیں کہ جو آئی ٹی بہت بڑے پیمانے پہ سکھا رہے ہیں. آپ پلاننگ کریں، آج آپ کہاں ہیں، آج آپ فوج میں چلے جائیں
جی.
مطلب فوج کا جو بندہ اگر آفیسر آتا ہے تو وہ ظاہر بات ہے سب لیفٹیننٹ سے شروع ہوتا ہے، کیپٹن، میجر، کرنل، اوپر تک جاتا ہے. آپ جو اس وقت بیٹھے ہوئے ان کے ماں باپ کی ہسٹری جا کر دیکھیں، 50% تو وہ ہوں گے جو ویل سیٹ ہوں گے پہلے سے، اور ایک بڑا طبقہ وہ ہے جو غریب علاقوں سے چھوٹے سے بس پڑھ کر آئے ہیں، پڑھا اور آ گئے، اچھی جاب مل گئی، والدین بھی آہستہ 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 خوشحال ہوتے چلے گئے. اگر آپ آج خود غریب ہیں، بچوں کے متعلق ایسا کیریئر پلاننگ کرتے ہیں، روزگار کے اعتبار سے، اسکل ڈیولپمنٹ کے اعتبار سے، اور چیزوں کے اعتبار سے، تو میں یہ عرض کر رہا ہوں کہ پریشانی تو آپ کا دماغ نہیں چلنے دے گی نا، پریشانی تو آپ کو مزید پریشان رکھے گی. آپ مثبت کب سوچیں گے، آپ بہتر کب سوچیں گے؟ پتا چلا کہ جی میاں بیوی نے لڑ لڑ کے پوری عمر گزار دی، اور جو بچے بڑے ہوئے تو وہ خود تنگ آ گئے کہ یہ کیا ہوا، نہ ہمارے باپ نے لائن دی، نہ کاروبار دیا، نہ کام دیا، نہ کچھ سکھایا، ہم وہیں کے وہیں رہے. تو آپ کو پوزیٹیو وے میں جانا ہے، آپ کو جو نا وہ دیکھنا ہے کہ ہم کیا کر سکتے ہیں. تو یہ سارا خلاصہ تھا.
ایک تو یہ ہوگا کہ ایک ہے سورس آف انکم، وہ تو فکسڈ ہے نا، بالخصوص
آپ کہہ رہے ہیں فکس ہے. میں یہ کہہ رہا ہوں کہ لوگ تین تین کام کرتے ہیں، تین تین کام کرتے ہیں، کیوں فکس ہے بھائی؟ ابھی اسی پہ تو لیکچر دیا سارا کہ اتنی سے دکان میں پورا ٹبر جو نا لے کے بیٹھے ہوئے ہیں، آپ سورس آف انکم کیوں نہیں بڑھاتے؟ آپ کے پاس آپ بڑھا سکتے ہیں. بعض اوقات انسان نہیں بڑھا پاتا، ایسی سچویشن ہوتی ہے، یہی اکیلا بےچارا کیا کرے گا. ٹھیک ہے نا، بعض اوقات اتفاق ہوتا ہے، ملاقات ہوتی ہے، کچھ ملازمین مل جاتے ہیں راستے میں، میں پوچھتا ہوں کتنے سال سے کام کر رہے ہیں؟ 20 سال سے کام کر رہا ہوں کپڑے کی دکان میں، فلاں دکان میں، فلاں دکان میں. کتنی سیلری ہے؟ 25,000 کا سیلری ہے. ٹھیک ہے، تو بعض اوقات اگر اس کی اولاد نہیں ہے بالفرض، تو کیا سورس آف انکم بڑھائے گا اپنا؟ اس بڑھاپے میں وہ کیا اضافہ کرے گا؟ سچویشن ہوتی ہے، کچھ لوگ وہ ہوتے ہیں جو سورس آف انکم بڑھا سکتے ہیں.
ٹھیک ہے،
اچھا کچھ کو نہیں بڑھانا چاہیے.
اچھا سورس آف انکم بڑھانی نہیں چاہیے.
ایک اسٹوڈنٹ ہے
جی،
وہ آج اگر انکم میں پڑ گیا تو وہ آگے کیسے بڑھے گا؟
تو ایجوکیشن اس کی متاثر ہو جائے،
کیسے بڑھے گا وہ؟
ٹھیک،
تو یوں ڈفرینٹ لوگ ہیں،
تو پلاننگ اسی اعتبار سے کریں.
کچھ وہ جو بڑھا سکتے ہیں،
ٹھیک ہے،
دو دو تین تین کام کرتے ہیں، کچھ تھوڑی.
بجٹ کیسے کنٹرول کریں،
بجٹ کیسے کنٹرول کریں؟ میں نے عرض کیا کہ ہمارا بجٹ کے دو حصے ہیں، ایک گھر کے اندر، ایک گھر کے باہر.
ٹھیک،
گھر کے اندر تو بندہ ظاہر بات ہے باہمی اتفاق سے لائف اسٹائل چینج کرتا ہے.
ٹھیک،
گھر کے باہر کے جو اخراجات ہیں اس کا تعلق رسم و رواج، فیملی، ایک اجتماعی ماحول کے ساتھ ہے.
ٹھیک،
اس اجتماعی ماحول کو تبدیل کرنے کی ضرورت ہے.
ٹھیک
ٹھیک ہے، آپ دعوتوں میں نہیں جائیں گے، جائیں گے تو کیا ہے، پورا گھر کہے گا کہ جی ہم نے نئے کپڑے پہننے. ٹھیک ہے، ایک بہت قریبی رشتے دار ہے، بھائی بہن، چچا ماموں، قریبی رشتے دار ہیں، اس کو بھی تھوڑا سا آپ فنکشنز کی لائن دیکھیں نا کتنے ہو گئے. ایک شادی پہ 500 فنکشن ہو رہے ہیں، پھر آپ کہہ رہے ہیں بجٹ کیسے جو نا وہ پورا کریں. آپ بہت زیادہ امیر ہیں، میں اس لائف اسٹائل چینج کرنے میں، میں نے جو تحریر بھی لکھی ہے اس میں یہ لکھا ہے کہ اس لائف اسٹائل چینج کرنے میں، غربت کم کرنے میں امیروں کو بھی رول ادا کرنا ہوگا.
ابھی تو آپ نے لائسنس دیا کہ اگر وہ افورڈ کر سکتا ہے تو ہوٹلنگ کرے.
ہوٹلنگ کرے ایک الگ بات ہے
جی.
ایک امیر آدمی ہے، اس کے سارے رشتے دار غریب ہیں، اس کو 25 فنکشن رکھنے کی کیا ضرورت ہے شادی میں؟ کیا یہ خیر خواہی نہیں ہوگی ان اناؤنس دل کے ساتھ کہ یار ان کو بوجھ پڑے گا, وہ آئیں گے, اتنی چیزیں ہوں گی, ٹرانسپورٹیشن ہوگی, ٹھیک ہے, یوں ہوگا. تو جو درد دل ہے نا, دین و نصیحہ, دین خیر خواہی کا نام ہے, تو آپ خیر خواہی چاہیں گے, یہ سب سے بڑی نیکی ہوتی ہے اس موقع پر.
ویسے ایک فیملی کا مجھے پتا چلا, مجھے اچھا لگا, میں شیئر کرتا ہوں آپ کے ساتھ, کہ انہوں نے نا اپنا ایک ایونٹ کینسل کر دیا, انتہائی محدود پیمانے سے مراد گھر کے افراد میں نمٹا دیا, اور اس کی لاجک یہ بیان کری کہ اگر ہم اپنے ریلیٹیوز کو بلائیں گے تو عرف و عادت کے مطابق ان بیچاروں کو تحائف لانے پڑیں گے, چیزیں لانی پڑ, اچھا ہم منع کرتے بھی رہے تو پھر بھی وہ کچھ نہ کچھ کریں گے نا, تو ہم یہ فنکشن ہی نہیں کر رہے کہ ہمارے جو ریلیٹیوز ہیں ان میں اکثریت غریبوں کی ہے, ایسے افراد کی جو.
بالکل آپ صحیح کہہ رہے ہیں, میں یہاں دوبارہ دہراؤں گا کہ امیر بھی ہماری سوسائٹی کا حصہ ہیں.
ٹھیک ہے,
دیکھیے میں ایک مسئلہ بیان کرنا چاہوں گا کہ ایک بڑے گھر کی بہو آتی گھر میں,
جی,
تو فقہ نے لکھا ہے کہ اب شوہر بھی غریب ہے,
ٹھیک,
تو وہ غریبی سے تھوڑا اوپر نکل کے اس کو کھانا کھلائے گا.
اچھا, شوہر غریب ہے اور لڑکی جو ہے وہ کسی اس سے
بہت امیر ہے,
ٹھیک ہے,
تو متوسط درجے کا کھانا کھلائے گا.
صحیح,
ٹھیک ہے,
یہ فقہی مسئلہ ہے.
فقہی مسئلہ ہے,
ٹھیک ہے,
یعنی اس کا جو مزاج ہے, حج کے متعلق مسئلہ بیان کیا ہوا ہے کہ غریب آدمی تو بولے گا میں چٹائی پہ بھی سو جاؤں گا.
صحیح,
تو ایک امیر آدمی جس کیفیت میں ریلیکس رہتا ہے, معتدل ریلیکس,
جی,
اس انداز کا خرچہ اس کے پاس ہو.
ٹھیک,
تو بعض اوقات کیا ہوتا ہے کہ آپ تو صرف یہ دیکھ رہے ہیں کہ جی شادی جو ہے نا وہ ایک وہ ہے, اتنے سارے اخراجات کرنے کا ذریعہ ہے. امیر آدمی کیا دیکھتا ہے کہ اس میری شادی میں فیکٹری مین آئے گا, میرا جو سپلائی چین والا آئے گا, میں جن سے ڈیل کرتا ہوں وہ آئے گا, فلاں افسر آئے گا, میری پی آر بنیں گی, دنیاوی فوائد حاصل کرنا, مطلب یہ کوئی رشوت تو نہیں ہے نا.
جی,
شادی کے موقع پہ یاد کرنا اور گردنگ جمع کرنا ان کے لیے فائدہ مند ہوتا ہے.
جی,
پھر ان کی ایک اپنا لائف سٹائل ہے, ان کی اپنی رشتے داریاں ہیں, ان کے رشتے دار بھی امیر کا دوست بھی امیر ہوتا ہے, ٹھیک ہے نا.
جی,
ان کے شادیوں میں بھی امیر لوگ ہی آتے ہیں, ان کی شادیوں میں تو جو ہے نا وہ غریب آدمی چلا جائے تو اپنے کپڑے دیکھ کے شرما رہا ہوتا ہے.
جی,
تو کہنے کا مقصد یہ ہے کہ تان ہم نہ کریں, جائز چیزوں پر تان نہ کرنے کا ذہن بنا لیں اگر ہم, تو پھر ہم بیلنس میں آ جائیں گے.
ٹھیک,
وہ کس دنیا میں رہتے ہیں, ہم کس دنیا میں, ہمیں کیا پتا.
ٹھیک,
ہر دنیا کے اپنے تقاضے ہیں. اور دوسری بات یہ ہے, ان امیروں کا
جی
ہماری سوسائٹی پر بہت بڑا احسان ہے. آج میں کوئی امیر نامہ بیان نہیں کر رہا, میں غلط فہمی دور کر رہا ہوں. سیلاب آتا ہے, زلزلے آ جاتے ہیں, کرونا کے ٹائم پر جو صورتحال پیش آئی ہے, تو یہی اغنیا تھے ہمارے اسی معاشرے کے جنہوں نے خزانے کی تجوریاں کھول دی تھی.
بالکل ایسے ہی,
تو ہر موقع پر پیش پیش رہتے ہیں.
ٹھیک,
دنیا میں کہیں بھی آ جائے تو پاکستان کے جو امیر لوگ ہیں پیش پیش رہتے ہیں.
بالکل,
تو ایسا نہیں ہے کہ ہم ہر معاملے میں لا کے امیر کو ملامت کا شکار کر دیں. ہمارے ملک کی کامیابی صرف ہتھیار پر مبنی نہیں ہے.
ٹھیک,
معیشت مضبوط ہوگی تو ملک مضبوط ہوگا.
صحیح,
معیشت کون مضبوط کرے گا؟
بزنس,
یہ جو طبقہ ہے یہ مضبوط کرے گا.
جی,
یہ مضبوط کب ہوگا؟ جب ان کے پاس اور پیسہ آئے گا, یہ اور فیکٹریاں لگائیں گے.
صحیح,
ٹھیک ہے نا, یہ اور لیبرز کو جو نہ رکھیں گے, یہ اور بزنس کو پھیلائیں گے. تو براڈ مائنڈ کے ساتھ چیزوں کو دیکھنا ضروری ہے.
پوزیٹو ہو جائیں, دل جلے نہ بنے رہیں. مشکلات ہیں, جیسے مفتی صاحب نے بڑی تفصیل سے بریف کیا ہے, مشکلات ہیں, انہی مشکلات میں زندگی گزارنے کی کوشش کریں اور سروائیو کریں. کال دیں.
سر, یہ ابھی جیسے ڈیزل کی قیمتیں بڑھ رہی ہیں, تو اگر سامان ہمارے پاس پرانا رکھا ہوا ہے تو اس کو کیا زیادہ ریٹ میں بیچ سکتے ہیں یا نہیں؟
دیکھیے, ویسے تو جو آج کا ریٹ ہے اس پر اگر آپ بیچتے ہیں اس میں کوئی قباحت تو نہیں ہے, شرعی طور پر تو جائز ہے. دیکھ, کوئی مجبور آ جاتا ہے, محتاج آ جاتا ہے, ضرورت مند آ جاتا ہے, اس کو سستا بیچ دیا, یا ویسے ہی سب کو سستا بیچ دیا تو بھی ٹھیک ہے, لیکن جہاں ضرورت زیادہ ہے وہاں جو ہے نا وہ پیسہ خرچ کرنا زیادہ محبوب ہوتا ہے.
ٹھیک, اگلی کال دیجیے.
فرید احمد کراچی سے بات کر رہا ہوں. میرا سوال یہ ہے کہ کاروباری میں ہم نے ایک پارٹی سے پیسے لینے تھے, اس پیسے میں انہوں نے 4 سال بعد ہمیں پیمنٹ دے کے اس میں سے ہمارے جو پیمنٹ ہم نے لینی تھی اس میں سے کچھ مائنس کر کے یہ کہا کہ میں جو ہے نا تمہیں ایک ساتھ پیمنٹ دے رہا ہوں اس لیے کاٹ رہا ہوں, تو یہ سود کے دائرے میں شامل ہوگا یا نہیں؟ یہ معلومات, ہماری رقم میں سے, بڑی رقم میں سے پیمنٹ کاٹ کے ہمیں دینا, سود کے دائرے میں شامل ہے جی؟ جزاک اللہ خیر.
سود تو خیر نہیں ہے لیکن ظلم اور ڈاکہ ہے. لفظی طور پر سود کی تاریخ پر پورا نہیں اتر رہا کیونکہ اس نے کوئی قرضہ لیا ہوا نہیں تھا آپ سے. پیسے جتنے منتے تو اتنے نہیں دیے اس نے, تو ظلم کا مرتکب ہوا اور مانوی طور پر ڈاکہ ہے کہ اس نے آپ سے زبردستی پیسے ہتھیا لیے.
بلیک میل کر رہے ہوتے ہیں بعض اوقات, تو اتنے لینے تو لے لو نہیں تو اس سے بھی جاؤ گے. وہ تاجر آدمی جو ہوتا ہے, کاروبار بزنس مین آدمی جو ہوتا ہے, وہ سمجھتا ہے کہ یہ سچ ہی بول رہا ہے, بعد میں اس سے بھی جاؤ گے تو وہی لے لیتا ہے. اس کو رضامندی سمجھا جائے گا کہ نہیں؟
میں ایک بندے کے پاس بیٹھا ہوا تھا تو اسے فون آیا نا, کہتا یہ وہ آدمی ہے جس کا بھائی جیل میں اور فراڈ کے کیس میں ہے, میں اس کیس کو ڈیل کر رہا ہوں. میں نے کہا دے دے گا پیسے؟ کہا کہ اتنے دے سکتا ہے, اتنے دے دے تو ہم جان چھوڑیں گے. تو اس طرح کے کیس ہوتے ہیں, بعض اوقات ایک آدمی مجبور ہو گیا, فراڈ کر کے بھاگ گیا, ہے ہی نہیں اس کے پاس, تو آپ راضی ہو جاتے ہیں. بعض اوقات سامنے والا آپ سے زبردستی کرتا ہے, چھوڑو نہیں دوں گا, بدماشی کا مظاہرہ کرتا ہے, تو وہاں کون راضی ہوتا ہوگا؟
جی
وہ بھی راضی نہیں ہوتا ہوگا.
جی اگلی کال دیجیے.
سوال یہ تھا میرا, ایک صاحب ریٹائر ہوئے ہیں تو ان کے پاس جائز پیسہ بھی ناجائز پیسہ بھی ہے, تو اس نے اپنا ایک رکشہ خریدا, ہر دن وہ رکشہ چلا رہا ہے, تو اب اس رکشے کی کمائی وہ جائز ہوگی یا ناجائز ہوگی؟
رکشہ تو دیکھیے اس کی کمائی تو جائز ہوگی, وہ پوچھے گئی صورت میں بھی.
ٹھیک ہے جی, کال دے دیں.
مفتی صاحب کی بارگاہ میں عرض ہے, کوئی شخص اگر عرب امارات میں رہتا ہے اور کسی ایسے دوست کو قرضہ دیا جو پاکستان میں ہے, اور اس پر اس وقت کچھ طے نہیں ہوا کہ یہ واپسی درہم کے اندر ہوگی یا روپے میں ہوگی, اور اب قرض دے کر کافی عرصہ گزر چکا ہے, 4-5 سال گزر چکے, اب اگر وہ قرضہ دوبارہ روپیز میں لیتا ہے تو اس کو درہم کے مقابلے میں 400-500 درہم یا مزید نقصان ہوتا ہے اس اماؤنٹ میں, کیونکہ ریٹ گر گیا. اب اس شخص کا مطالبہ یہ کرنا کہ میں نے درہم میں دیا تھا, درہم میں واپس دیں, تو یہ کرنا کیسا ہے؟ براہ کرم ارشاد فرمائیے گا.
ایسا تو ہوا نہیں ہوگا کہ جناب پیسے مانگنے والا دبئی گیا ہو کہ مجھے جی 2000 درہم دے دو, آپ کو درہم پکڑا دی ہوں. زیادہ تر کیسز میں یہ ہوتا ہے کہ پاک روپیز ہی دیے جاتے ہیں, تو جو کرنسی دی گئی تھی اسی کرنسی کا مطالبہ کرنے کا حق رکھتا ہے سامنے والا. اگر درہم ہی دیے تھے تو وہ کہے گا کہ بھی مجھے درہم چاہیے, اگر دی ہی پاک روپیز تھی تو پاک روپیز ہی واپس لے گا. یہ نہیں سوچے گا کہ جناب میں نے تو درہم بیچتا ہوں میں, پھر بینک سے وہ نکلتے ہی پیسے ہیں, اس وقت یہ مالیت تھی آج یہ مالیت ہے, اس حساب کا کوئی اعتبار نہیں ہوگا. جو کرنسی دی تھی وہی کرنسی آپ واپس لے سکتے ہیں, یہ آپ کا استحقاق ہے.
اس سے بھی میوچل انڈرسٹینڈنگ جو ہوتی ہے, ایک تو پوزیٹیو ورڈ بولا جاتا ہے میوچل انڈرسٹینڈنگ, لیکن بہت ساری جگہوں پہ دیکھا ہے کہ تعلق کچھ اس نوعیت کا ہوتا ہے کہ اس میں بہت ساری چیزیں طے ہی نہیں کرتے, بلکہ بہت ساری کو تو جانے دیجیے, جو بنیادی چیز ہوتی ہے وہ بھی طے نہیں کرتے, تو اس کو کیا کہیں گے آپ؟
دیکھیے طے کرنا اور چیز ہے
جی,
اور انجام پہ غور کرنا اور چیز ہے.
ٹھیک ہے,
ٹھیک ہے نا. بڑے بڑے جو لوگ ہیں وہ انجام کو ہمیشہ دیکھتے ہیں, رشتہ ہو رہا ہے تو انجام کیا ہوگا, آپ پارٹنرشپ کر رہے ہو تو انجام کیا ہوگا, ٹھیک ہے نا
جی,
اس کے ساتھ سفر پہ جا رہے ہو تو انجام کیا ہوگا, نتیجہ کیا نکلے گا. تو بعض اوقات ہم آغاز کو تو دیکھ رہے ہوتے ہیں,
ٹھیک ہے,
آغاز میں ہی کھو جاتے ہیں, انجام پر غور نہیں کرتے. تو جب ہم انجام پر غور کریں گے کہ ان دا کیس آف اینڈنگ پھر کیا ہوگا, پھر یہ سارے سوالات ہمارے ذہن میں آئیں گے,
ٹھیک,
اور ہم اسی کے مطابق عمل کریں گے. لوگ پارٹنرشپ کر دیتے ہیں, بڑے بڑے فیصلے کر دیتے ہیں, پراپرٹی بیچ دیتے ہیں, لیکن نتائج پر غور نہیں کرتے. بعض اوقات رد عمل دیتے ہیں, لڑائی جھگڑے کر دیتے ہیں,
جی,
انجام پر غور نہیں کرتے کہ اس کا نتیجہ کیا نکلے گا.
ٹھیک ہے جی, غور کر لیں ایٹ دی اینڈ کیا ہونا ہے, ریزلٹ کیا نکلنا ہے, ان شاء اللہ بہت ساری چیزیں آپ پہلے طے کر لیں گے اور اس کے ذریعے خوش اسلوبی سے معاملات طے پا جائیں گے. مدنی چینل دیکھتے رہیے, اللہ تعالیٰ ہمیں عمل کی توفیق عطا فرمائے. صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ تعالی علیہ وسلم.
احکام تجارت, احکام تجارت.